بسم اللہ الرحمن الرحیم. السلام علیکم خواتین و حضرات. المورد حج ٹریننگ ورکشاپ کے دوسرے سیشن میں میں آپ کو خوش آمدید کہتا ہوں. کل ہم نے تین موضوعات پر گفتگو کی. حج کی حقیقت کیا ہے, حج اور عمرہ کیسے کیا جائے, اور حج و عمرے میں جو مناسک جو شعائر ہم ادا کرتے ہیں ان کے پیچھے اصل حقیقت کیا ہے, ان کی صحیح روح صحیح اسپرٹ کیا ہے. اگر آپ کو ان موضوعات پر گفتگو کو سننا ہو تو آپ کل کی ریکارڈنگ کو سن سکتے ہیں. آج میرے پیش نظر آپ کے سامنے حج اور عمرے سے متعلق دو اور موضوعات پر گفتگو کرنا ہے. ان میں سے پہلا موضوع یہ ہے کہ ہم لوگ عمرہ اور حج کرتے ہیں لیکن اس کے باوجود ہمارے اندر کوئی تبدیلی پیدا نہیں ہوتی, آخر اس کی کیا وجہ ہے. اور دوسرا موضوع در حقیقت مشتمل ہے بعض تجاویز اور مشوروں پر کہ جو حاجی حضرات کے لیے میں تجویز کر رہا ہوں. تو آئیے سب سے پہلے پہلا موضوع لیتے ہیں کہ حج اور عمرہ ہم لوگ کرتے ہیں لیکن اس کے باوجود ہم ویسے کے ویسے ہی رہتے ہیں. ایسا محسوس ہوتا ہے کہ ہمارے اندر کوئی تبدیلی کوئی انقلاب نہیں آیا. اس کی میرے نزدیک جو وجوہات ہیں ان میں سر فہرست وجہ یہ ہے کہ ہم حج کے مختلف مناسک کے پیچھے جو اصل مقصد اور روح ہے اس کو جانے بغیر حج کرتے ہیں. چنانچہ ہم ظاہری حج کے مناسک تو ادا کر لیتے ہیں لیکن اس کے اصل پرپز اصل مقصد اصل روح اصل اسپرٹ سے محروم رہتے ہیں. میں نے تمام مناسک کے پیچھے اصل مقصد کو اصل روح کو کل بیان کیا, میں اس کو آج اختصار کے ساتھ دوبارہ صرف اس مقصد کے لیے دہرا رہا ہوں کہ ہم پر یہ بات واضح ہو کہ جب ہم عمرہ یا حج کرتے ہیں تو ہم کتنی عظیم عبادت کرتے ہیں, اس عبادت کے کرنے کے دوران ہم کو کتنے کتنے ایسے موقع فراہم کیے جاتے ہیں کہ جن کو اگر ہم صحیح طرح سے اختیار کریں تو ہمارے اندر ایک حقیقی ہلچل مچ جائے, ایک تبدیلی رونما ہو جائے. ہم حج کرتے ہیں احرام کی حالت میں آتے ہیں, یہ گویا کہ ہمارے لیے اللہ کی طرف سے یہ علامتی طور پر اظہار کا موقع ہوتا ہے کہ ہم نے اس دنیا کو وقتی طور پر اللہ سے ملاقات کے لیے چھوڑ دیا اور ہم نے اپنے آپ کو اس لباس میں ملبوس کر لیا کہ جو لباس در حقیقت ہم اپنے ان بہنوں اور بھائیوں کو پہناتے ہیں کہ جو اس دنیا سے رخصت ہو جاتے ہیں. اگر ہمارے اندر حج کے موقع پر احرام کی حالت میں آنے میں یہ اسپرٹ پیدا ہو جائے تو ہمارے اندر واقعی تبدیلی کا سفر کے سفر کا آغاز ہو جائے. ہم تلبیہ پڑھتے ہیں تو گویا کہ ہم اللہ تعالیٰ کی طرف سے اللہ کے بندے ابراہیم علیہ السلام کی جانب سے جو دعوت ملی جو اذان دی گئی ہم اس کا جواب دے رہے ہوتے ہیں. اگر ہم واقعی اس کو اس جذبے کے ساتھ اس جواب کو بیان کریں لبیک اللہم لبیک, اللہ نے ہم کو پکارا بلایا دعوت دی اور ہم نے کہا کہ خدایا ہم حاضر ہیں, تو آپ یقین جانیے کہ اس کے نتیجے میں جو ایک جذبہ پیدا ہوتا ہے وہ جذبہ انسان کے اندر بہتری تبدیلی خدا کے قرب کا ذریعہ بنتا ہے. ہم حج میں جاتے ہیں تو سب سے بڑی چیز جو ہمارے سامنے آتی ہے وہ اللہ کا گھر ہے, وہ گھر کے جو اللہ تعالیٰ نے اپنے بندوں کے لیے تعمیر کروایا کہ ہم اس کی یاد کو تازہ کریں, ہم اس کو اس کے ذریعے سے پکاریں, اس کا قرب حاصل کریں. ظاہر ہے کہ اگر ہم اللہ کے گھر میں جا کے اس کا قرب حاصل کرتے ہیں اور واقعی اسپرچولی روحانی طور پر ہم یہ محسوس کرتے ہیں کہ ہمیں اللہ کا قرب حاصل ہوا ہے تو ہمارے اندر یقیناً تبدیلی آئے گی, یقیناً اپنی غلطیوں اور کمزوریوں پر شرمندگی ہوگی اور ہم ایک بہتر انسان بننے کی طرف مائل ہوں گے. حجر اسود کو جب ہم چومتے ہیں یا ہاتھ لگا کر ہاتھ کو چومتے ہیں या हम उसकी तरफ इशारा करते हैं हाथ से या छड़ी से, यानी उसका इस्तलाम करते हैं, तो हम दर हकीकत खुदा ताला से उसके दाएं हाथ को पकड़ के चूम के अहद कर रहे होते हैं कि हम अब तेरे बंदे बन के रहेंगे और तेरे साथ जो हमने बंदगी का अहद किया है हम उसको पूरा करने की भरपूर कोशिश करेंगे। अगर वाकई हम ऐसा करते हैं, हर मौके पर तवाफ़ करते हुए जब हम हजरे असवद से गुज़रते हैं और हम अपने अंदर इस अहद का इजहार करते हैं, तो ये कैसे मुमकिन है कि हमारे अंदर तब्दीली के आसार पैदा ना हों। जब हम तवाफ़ करते हैं तो दरहकीकत हम अपने नज़र के फेरे लगा रहे होते हैं, हमने एक क़ुरबानी देनी है, हमने अपने जान की नज़र पेश की, गोया कि असल में तो हमें अपने आप को, अपनी जान को, अपने माल को क़ुरबान करना था, लेकिन अलामती तौर पर हम एक जानवर को क़ुरबान करते हुए जब अल्लाह के घर के गिर्द उसका फेरा लगाते हैं, तवाफ़ करते हैं, उसका क़ुरब हासिल करते हैं, उसके सामने अपनी तमन्नाएँ, इल्तजाएँ, दुआएँ पेश करते हैं, तो हमें खुदा का वो रूहानी क़ुरब हासिल होता है कि जिसका अगर थोड़ा सा हिस्सा भी हम लेकर वापस जाएँ तो यकीनन हम तब्दील शुदा इंसान हों। हम इसके अलावा तवाफ़ के बाद सही करते हैं, जिसमें कि इब्राहीम अलैहिस्सलाम की उस अज़ीम क़ुरबानी का एक अयादा भी होता है, उसकी याद ताज़ा होती है कि जो उन्होंने अल्लाह के, महज़ अल्लाह के हुक्म पर अपने बेटे को क़ुरबान कर देने के लिए तैयार हो गए, और हम उस मौके पर सही करते हैं, उस क़ुरबानी को भी याद करते हैं, और हम इस बात का भी अहद करते हैं कि हम उसके रास्ते में इसी तरह से क़ुरबानी देंगे, कोशिश करेंगे, सही करेंगे। हम हज के मौके पर आज 8 ज़ुलहज को जब मिना के मैदान में पहुँचते हैं बहुत से और हाजियों के साथ, तो दर हकीकत हम इस बात का इजहार कर रहे होते हैं कि हम ये सब साहिब ईमान अल्लाह के हुक्म पर आए हैं और एक लश्कर तले हम शैतान के ख़िलाफ़ जिहाद कर रहे हैं। जब हमारे दिल में ये जज्बा मौजज़न हो और हम उसका तजर्बा कर रहे हों अपने गिर्दोपेश में, तो उसके बाद यकीनन हमारे अंदर एक रूहानी तब्दीली पैदा होने के बहुत नुमायाँ इम्कानात पैदा हो जाते हैं। मैदान अराफात में हम शैतान से जिहाद करने से पहले खुदा के हुजूर में नमाज पढ़ते हैं, इमाम के पीछे उसका खुतबा सुनते हैं, उसके आगे इल्तजाएँ करते हैं, उससे माफ़ियाँ मांगते हैं, तकबीर करते हैं, कहते हैं, तहलील करते कहते हैं, और एक तवील अरसे तक हम अल्लाह ताला को याद करते हैं। ये जाहिर है कि एक ऐसा मौका है कि जिसमें हम सब एक बड़ी तादाद में हाजी मौजूद होते हैं और खुदा के आगे गिड़गिड़ा रहे होते हैं, उससे साबित कदमी की दुआ मांग रहे होते हैं। ये कैसे मुमकिन है कि अगर हम सही तरीके से दुआ मांगें तो अल्लाह ताला हमें इस बात का इत्मीनान न दे कि हमारे गुनाह बख्श गए हैं, और इस बात का इत्मीनान न पैदा हो कि हम आगे शैतान के साथ लड़ाई में साबित कदम रहेंगे। जब हम रमी करते हैं तो असल में हम शैतान के ख़िलाफ़ जिहाद करते हैं, हम उसको कंकर मारते हैं, हम उससे नफ़रत का इजहार करते हैं। ये नफ़रत का इजहार महज़ किसी पत्थर के लिए के ख़िलाफ़ नहीं होता, बल्कि हर बुराई के ख़िलाफ़ होता है। ये जज्बा दर हकीकत अगर मौजूद हो तो इंसान फिर अपने अंदर इस बात को पुख्ता करता है कि मैं अब के बाद हर शैतान के हमले को पसपा करने की कोशिश करूँगा। यकीनन शैतान मेरे अंदर आके वसवसा अंदाजी करता है, मुझे अगर इस बात का एहसास हो कि रमी करते हुए दर हकीकत मैं अपने अंदर इस बात को रिज़ोल्व कर रहा हूँ, मैं अपने अंदर इस बात का इरादा कर रहा हूँ कि मुझे शैतान के हर हमले को पसपा करना है, यही वजह है कि मैं बड़े शैतान और छोटे शैतानों को कंकर मारता हूँ, एक मरतबा नहीं कई मरतबा मारता हूँ, एक दिन नहीं बल्कि कई दिन मारता हूँ। ये अगर चीज़ मेरे अंदर उसकी अपनी सिम्बॉलिक स्पिरिट के साथ पैदा हो जाए तो मुझे ये एहसास हो कि वाकई मेरे रब ने मुझे जिस अमल से गुजारा है, अगर वो मुझे बाद की ज़िंदगी में भी याद रहे तो मैं इसी तरह से शैतान को कंकर मारूँ। और इसके अलावा हम जानवर की क़ुरबानी देते हैं जिसमें हम इस बात का इजहार करते हैं कि ये सब कुछ जो हमारे पास है ऐ खुदाया ये तेरा है, और हम अपने इस जान और माल की क़ुरबानी का इरादा करते हुए अलामती तौर पर इस जानवर को क़ुरबान कर रहे हैं, तो ज़ाहिर है कि ये भी वो चीज़ है कि जो हमारे अंदर तब्दीली पैदा करती है। और आखिर में जब हम हल्क करवाते हैं तो गोया कि हम अल्लाह की बंदगी में आने का ऐलान करते हैं और ये तय करते हैं कि इसके बाद हम अल्लाह का बंदा बन के रहेंगे। ये सब के सब अमल जब हम ख़वातीन हज़रात करते हैं और सही रूह सही स्पिरिट के साथ सही जज्बे के साथ करते हैं तो ये कैसे मुमकिन है कि हमारे अंदर तब्दीली ना आए। लेकिन अगर ये सब कुछ हम करें और उस असल मकसद को समझे बग़ैर करें तो यकीनन फिर तब्दीली आने के इम्कानात बहुत कम हैं। होता ये है कि हम सिर्फ ज़ाहिरी तौर पर एक अमल करते हैं और हकीकत में हम जो चीज़ हासिल करना चाहते हैं वो सवाब है। हम जो चीज़ हासिल करना चाहते हैं वो महज इस अमल के ज़ाहिर को इख्तियार करके अल्लाह से माफ़ी चाहना है। हकीकत ये है कि जिसको सवाब कहा जाता है वो दर हकीकत इस हकीकत इस रियलिटी का नाम है कि अल्लाह ने हम इंसानों से जिन जिन मौक़ों पर सही रवैया अख्तियार करने का तकाजा किया है, सही नेकी के जज्बे के साथ किसी खिदमत को किसी इबादत को अंजाम देने का तकाजा किया है, जब हम उसको इख्तियार करते हैं उसके मकसद को सामने रखते हुए तो अल्लाह ताला हमारी इस नीयत हमारे इरादे हमारे अमल हमारी कुर्बानी के नतीजे में ये वादा करते हैं कि वो हमको सवाब देंगे यानी हमारे लिए आखिरत में एक अजर तय कर रहे हैं। लेकिन अगर इंसान किसी काम को बस इसलिए करे कि वो सवाब हासिल करना चाहता है तो इसका मतलब ये हुआ कि सवाब को पाने के लिए जो असल मकसद था जिस मकसद के हुसूल का नतीजा सवाब था वो हमने फरामोश कर दिया। नमाज हम पढ़ते हैं अल्लाह को याद करने के लिए। जब हम अल्लाह को नमाज के ज़रिए से अच्छे तरीके से याद करते हैं तो अल्लाह ताला उसके नतीजे में हमें सवाब देते हैं। आप सोचिए कि अगर इंसान का इरादा सिर्फ यही हो उसका मकसद सिर्फ यही हो नमाज़ पढ़ने का कि मुझे सवाब मिलेगा तो वो दरमियान में खुदा को याद करने का मकसद कैसे पूरा होगा। बिल्कुल इसी तरह से हज और उम्रे में हमारी आम तौर पर जो लोग जाया कर जाते हैं उनके जहन में जो चीज़ होती है वो ये है कि इसका बहुत अजर है और इस पर अल्लाह ताला हमें माफ़ करेगा। ये बात बिल्कुल बजा है लेकिन ये बात नामुकम्मल है। अल्लाह ताला हमको अजर देगा, अल्लाह ताला इंशाअल्लाह हमको माफ़ करेगा, लेकिन इस तरह से कि हम हज और उम्रे में जो इबादत के मुख्तलिफ तरीक़े जो मनासिक उसने हमसे अदा करने का तकाजा किया है अगर हम उनकी हकीकत को समझकर उनकी सही रूह और स्पिरिट के साथ अदा करेंगे तो हमको अजर भी मिलेगा और इंशाअल्लाह अल्लाह की तरफ से हमको मगफरत भी मिलेगी। इसी तरह से ये जो अमल किया जाता है इसमें एक और तसव्वुर ही होता है कि ये दर हकीकत हम सुन्नत अदा कर रहे हैं, सुन्नत तरीक़े से कर रहे हैं। इसमें कोई शक नहीं है कि पूरा हज और पूरा उम्रा ये दर हकीकत सुन्नत है। हमें ये सुन्नत इब्राहिमी से अमल मिला है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उसी सुन्नत इब्राहिमी को कि जिसमें बहुत सी बिदात दर आई थी उनको एक मरतबा फिर बिल्कुल उनसे पाक साफ करके इंतहाई प्योर फॉर्म में बिल्कुल उसके असल जगह पर लाकर हमको पूरी उम्मत को दे दिया इस इबादत को। तो हम ये इबादत करते हैं उस तरीक़े के साथ कि जो तरीक़ा नबी सल्लल्लाहु अलैहि वसल्लम का है। लेकिन हुजूर का ये तरीक़ा कि जिसके ज़ाहिर को हम इख्तियार करते हैं हम दर हकीकत इख्तियार करते हैं उसके असल बातिन उसके असल मकसद को हासिल करने के लिए। तो अपने जहन में इस चीज़ को नुमायाँ करना कि हम सुन्नत पर अमल कर रहे हैं ये दर हकीकत ये कहना है कि असल में हम किसी चीज़ के ज़ाहिर पर को इख्तियार कर रहे हैं और इसके अलावा हम किसी और चीज़ के बारे में ज़्यादा दिलचस्पी नहीं रखते। और फिर उसमें होता ये है कि आम तौर पर लोग अपनी अपनी फ़िका के मसाइल जानने की कोशिश करते हैं उसी में ज़्यादातर वक्त लगता है, आपस में झगड़े होते हैं इख्तलाफात होते हैं और यूँ असल रूह कहीं दूर चली जाती है जहनों से महव हो जाती है। तो मैं ये बात कह रहा हूँ कि हम हज और उम्रे के ज़रिए से सही रूह क्यों नहीं पाते, हमारे अंदर तब्दीली क्यों नहीं आती, इसलिए कि हम हज को उसके सही मकासद के साथ समझकर उसकी सही स्पिरिट के साथ इख्तियार नहीं करते। अब जो दूसरा मेरा मौजू है वो ये है कि मैं आपके सामने ये बात रखना चाहता हूँ कि हम हज करते हुए किन किन चीज़ों का ख्याल रखें, यानी मैं बाज़ تجاویز ہیں کہ جو تجربے کی روشنی میں بیان کر رہا ہوں. اس میں ایک پہلی اور شاید سب سے اہم تجویز یہ ہے کہ حج کرنے سے پہلے حج اور عمرے کے لیے انسان اپنے آپ کو ذہنی طور پر تیار کرے. یعنی انسان یہ سوچے کہ وہ ایک بہت بڑے عمل سے گزرنے کے لیے فیصلہ کر چکا ہے اور اب اس کو یہ سمجھنا ہے, سیکھنا ہے کہ اسے وہاں جا کے کیا کرنا ہے اور کیا پانا ہے. جتنا زیادہ آپ ذہنی طور پر اپنے آپ کو تیار کریں گے اتنا زیادہ ہی آپ کا حج بہتر ہوگا, مؤثر ہوگا. اور ظاہر ہے اس کا مطلب یہ ہے کہ آپ حج کے بارے میں جو تفصیلات ہیں ان کو سمجھیں, ان کو سیکھیں اور زیادہ سے زیادہ جاننے کی کوشش کریں کہ آپ کو وہاں کیا پانا ہے. اور پہلے سے جب انسان ذہنی طور پر تیار ہوتا ہے, مینٹل پریپریشن کے ساتھ جاتا ہے, تو یقیناً بہت سے ان موقعوں پر کہ جہاں انسان اگر تیار ہو کے نہ جائے ذہنی طور پر, وہاں وہ بہتر رویہ, بہتر کارکردگی دکھاتا ہے. اور ظاہر ہے کہ اس کا بہت فائدہ انسان کو ہوتا ہے اگر وہ پہلے سے تیار ہو. اور پہلے سے تیار ہونے کا طریقہ یہی ہے کہ کہیں کوئی اگر ٹریننگ ہو رہی ہو اس کو اٹینڈ کرے, لوگوں کے ساتھ کہ جو پہلے سے حج عمرہ کر چکے ہیں ان کے ساتھ گفتگو کرے, خود امیجن کرے اور اس کی باقاعدہ پلاننگ کرے. خدا تعالیٰ کے ہاں انسان کی جانب سے جتنی توجہ, جتنی دلچسپی ہوتی ہے اسی کے مطابق اللہ کی طرف سے نتائج بھی ملتے ہیں. دوسری چیز کہ جو اسی سے ملتی جلتی ہے وہ یہ ہے کہ انسان جب حج کے لیے ذہنی تیاری کرے تو اس تیاری میں ایک اور چیز کو شامل کرے اور وہ ہے خدا سے دعا. یہ دعا کہ جو حج کرنے وہ چلا ہے وہ صحیح روح کے ساتھ ہو, جو مقصد پانے کے لیے وہ اپنے گھر بار کو چھوڑ کر جا رہا ہے وہ مقصد حاصل ہو, اس میں وہ جذبہ پیدا ہو کہ جو جذبہ در حقیقت انسان تلاش کرنے جاتا ہے. آپ یقین جانیے کہ حج کے ظواہر کو اگر آپ ایک طرف رکھیں تو اس کی اصل حقیقت جس انسان جس کو پانے کے لیے حج کرتا ہے وہ جذبہ ہے, وہ جذبات ہیں, وہ کیفیات ہیں کہ جن کو حاصل کرنا مقصود ہے. اور یہ کیفیات ملتی ہیں اللہ کی توفیق سے اور اللہ تعالیٰ توفیق ان کو دیتے ہیں کہ جن کے اندر دلچسپی ہے, جن کے اندر آرزو ہے, جو اس کا ارادہ کرتے ہیں, جو اس کے لیے تیاری کرتے ہیں اور جو اپنے آپ کو اس کے لیے آمادہ کرتے ہیں. تو اس کے لیے دعا کرنی یہ ایک ظاہر ہے کہ بڑی مفید چیز ہے. قرآن مجید نے بھی اس بات کو بیان کیا کہ وَتَزَوَّدُوا, اور تم حج کے لیے اپنے ساتھ زاد راہ لے کر چلو, اور وہ زاد راہ تقویٰ کا ہو, اس لیے کہ تقویٰ کا زاد راہ ہی ہے کہ جو سب سے بہتر ہے. یعنی پہلے سے تقوی کی تیاری کر کے چلو, تم اس بات کا ارادہ کر کے چلو کہ تم نے وہاں جا کے جو کچھ بھی کرنا ہے وہ صحیح انداز میں کرنا ہے. اور اس میں ایک بڑی اہم چیز جس کے لیے دعا کرنی چاہیے اور اپنے آپ کو مینٹلی پریپیئر کرنا چاہیے وہ یہ ہے کہ وہاں جا کے لوگوں سے جھگڑا نہیں کرنا, اس لیے کہ بہت سے موقع ایسے آتے ہیں کہ جس میں انسان کو تکلیف ہوتی ہے, پریشانی ہوتی ہے, دوسروں کی زیادتی کا سامنا کرنا پڑتا ہے, دھکم پیل ہوتی ہے, انسان یہ محسوس کرتا ہے کہ یہ تو میرا حق ہے لیکن اس کو وہ حق نہیں ملتا. انسان یہ محسوس کرتا ہے کہ وہ اچانک طواف کر رہا تھا, صحیح کر رہا تھا اور اسے کہیں سے دھکا لگا اور وہ اپنے عمل کو صحیح طرح سے پورا نہ کر سکا. ظاہر نماز پڑھتا ہے انسان, سجدے کی جگہ نہیں ملتی ہے, معلوم یہ ہوتا ہے کہ وہ بعض اوقات ایسی جگہ پر نماز پڑھ رہا ہے کہ جہاں اس کے لیے کھڑا ہونا ممکن نہیں ہے. تو یہ سارے وہ معاملات ہیں کہ جو حج کے سفر میں درپیش ہوتے ہیں, لوگوں کے مزاج ہوتے ہیں, لوگوں کا اپنا سوچ کا انداز ہوتا ہے. تو انسان اگر اپنے فوکس کو لوز کر جائے, اگر اس کی کنسنٹریشن کسی طرح سے ڈسٹرب ہو جائے تو پھر حج میں وہ کیفیت میسر نہیں آتی کہ جس کیفیت کو پانے کے لیے انسان حج کرتا ہے. اس کے لیے اگر انسان پہلے سے اللہ سے دعا کر کے جائے اور ذہنی طور پر تیار ہو تو یقیناً اس کا بڑا غالب امکان ہے کہ انسان کا حج ایک اچھے جذبات کا حج ہوگا. یہ بات بھی ضروری ہے کہ جب ہم حج کرنے جائیں تو چونکہ حج کا موقع وہ ہوتا ہے کہ جس میں آپ کو معلوم ہے کہ لاکھوں مسلمان آتے ہیں ایک بہت بڑی تعداد میں, اور آپ دیکھیے کہ ایک ہی علاقے میں موجود ہوتے ہیں, تو کوئی شک نہیں ہے کہ لوگوں کا ہجوم ہوتا ہے. کوشش کرنی چاہیے کہ جہاں تک ممکن ہو انسان ہجوم سے بچے, خاص طور پر جب کہ خواتین ساتھ ہوں تو انسان کو ان جگہوں کو اوائڈ کرنا چاہیے کہ جن میں جا کے ایک خامخواہ کی بدمزگی ہوگی, پریشانی ہوگی, اور بعض اوقات اللہ معاف کرے حادثات بھی ہو سکتے ہیں. اس وجہ سے کوشش یہ کرنی چاہیے کہ انسان تمام کے تمام مناسک صحیح جذبے کے ساتھ صحیح انداز میں اختیار ضرور کرے, لیکن یہ کوئی ضروری نہیں ہے کہ آپ نے لازماً ہجوم کی جگہ میں جانا ہے اور اپنے آپ کو مشکلات میں ڈالنا ہے. اللہ تعالیٰ نے جب اس بات کی اجازت دی ہے کہ آپ کے لیے حجر اسود کو بوسہ دینا ضروری نہیں ہے, بلکہ آپ ہاتھ کے اشارے سے بھی استلام کر سکتے ہیں, تو پھر انسان کو ایسے موقعوں پر اپنے لیے وہی طریقہ اختیار کرنا چاہیے کہ جو زحمت, مشقت, مشکلات سے بچانے والا ہو. خاص طور پر حج کے موقع پر جب آپ طواف کرنے جائیں گے تو آپ یہ محسوس کریں گے کہ خانہ کعبہ کے صحن میں اگر آپ طواف کر رہے ہیں تو اس میں اتنا زیادہ ہجوم ہے کہ آپ کے لیے وہاں طواف کرنا ممکن نہیں ہے. تو اس کے لیے اور جگہوں کی سہولت بھی ہے, اور منزلیں بھی بن گئی ہیں, چھت بھی ہے اور مناظر, بلکہ ابھی ریسنٹلی جو انہوں نے سہولت فراہم کی ہے اس میں طواف کرنے کے لیے ایک اور موقع ہے کہ جس کو کہ آپ اگر وہاں جان کے سمجھ لیں تو آپ اس کو بھی اختیار کر سکتے ہیں. لیکن گزارش یہ ہے کہ اس میں اپنے آپ کو زیادہ سے زیادہ زحمت سے بچانے کی کوشش کریں. آپ کی صحت اچھی ہوگی, آپ فریش ہوں گے تو آپ عبادت اچھی طرح سے کر سکیں گے, آپ دعا اچھی طرح سے کر سکیں گے, آپ فوکس کر سکیں گے. ورنہ ظاہر ہے کہ انسان کی طبیعت ٹھیک نہیں ہے, انسان نے اپنے آپ کو کسی تکلیف میں مبتلا کر لیا ہے, تو اس کے بعد انسان کو عبادت کا وہ لطف نہیں آتا, کیفیت نہیں پیدا ہوتی کہ جو مطلوب ہے. ایک اور مشورہ یہ ہے کہ حج کے موقع پر چونکہ آپ بہت مختلف لوگوں کے ساتھ, مختلف مزاج کے, مختلف خیالات کے لوگوں کے ساتھ ہوتے ہیں, اس وجہ سے کوشش کریں کہ بہت زیادہ بحث مباحثے میں نہ پڑیں, نہ الجھیں. ہر شخص کی اپنی رائے ہوتی ہے, نہ جانے کیوں ہر شخص اپنی رائے پہ اصرار کرتا ہے حالانکہ اس کو یہ معلوم ہی نہیں ہوتا کہ اس رائے کی بنیاد کیا ہے. تو انسان کو اپنی بات پر کہ جو اس کی رائے بنی ہے, جس طریقے کو اس نے اختیار کرنا ہے اس کو اختیار کرنا چاہیے, اور دوسرے لوگوں کو اپنی بات کہنے دینا چاہیے. اگر آپ محسوس کرتے ہیں کہ کسی کو کوئی بات آپ سلیقے سے بتا سکتے ہیں, ضرور بتائیے, دلائل کے ساتھ, نرمی کے ساتھ, حکمت کے ساتھ. لیکن اگر آپ یہ محسوس کریں کہ بات کرنے کے نتیجے میں سوائے جھگڑے کے کچھ ہاتھ نہیں آئے گا, تو جھگڑا تو بہرحال حج کے سفر میں کرنا ہی نہیں ہے. اس وجہ سے کسی اس طرح کے بحث مباحثے میں پڑھنے کی کوئی ضرورت نہیں جس کا حاصل وصول کچھ بھی نہیں. اسی طرح سے حج کے موقع پر بہت سے ایسی جگہوں پر, بہت سے ایسے اعمال میں آپ کو اللہ سے دعا کرنی ہوتی ہے کہ جو دعا آپ کو کرنی چاہیے اپنے دل سے, جو دعا آپ کو کرنی چاہیے وہ دعا کے جو آپ کرنا چاہتے ہیں, نہ کہ وہ دعا کے جو کسی نے آپ کو سکھا دی ہے, رٹوا دی ہے. ظاہر ہے کہ دعا کا مقصد یہی ہے کہ آپ اپنے اللہ سے مانگ رہے ہیں, آپ طواف کر رہے ہیں, آپ میدان عرفات میں ہیں یا آپ کہیں اور ہیں, آپ کے لیے خدا کی طرف سے یہ ایک بے پناہ موقع ہے کہ آپ اس سے معافی مانگیں, آپ اس سے بہتر عمل, بہتر رویے کی توفیق مانگیں, آپ اپنے لیے اور اپنے گھر والوں, رشتہ داروں, دوستوں کے لیے آپ دنیا اور آخرت کی کامیابی مانگیں. یہ مانگیں دل سے مانگیں, اللہ تعالیٰ ہر زبان سے واقف ہے. آپ حج پہ جائیں گے تو آپ محسوس کریں گے کہ طواف کے موقع پر بہت سے گروہ, مختلف ممالک سے تعلق رکھنے والے اس طرح طواف کر رہے ہیں کہ ان میں سے ایک شخص آگے آگے چل رہا ہے اور بقیہ سب پیچھے ہیں, اور وہ اونچی اونچی آواز میں عربی زبان میں کچھ دعائیں کتاب سے پڑھ رہا ہے اور باقی لوگ اس کو دہرا رہے ہیں, جس کے نتیجے میں آپ کی فوکس, آپ کا اٹینشن, آپ کی اٹینشن متاثر ہوتی ہے. کوشش کریں کہ ان سے الگ ہو جائیں اور آپ اپنی دعاؤں میں مشغول رہیں. اور دعاؤں کے بارے میں نے گزارش کر دی کہ حج کی کا ایک ہی آپ سمجھیے کہ ذکر ہے, ترانہ ہے, کہ جو در حقیقت بتایا گیا ہے, جو ہم کو یاد بھی ہو جاتا ہے और उसका मफहूम भी ذہن میں رہنا چاہیے. لبیک اللہم لبیک, لبیک لا شریک لک لبیک, میں حاضر ہوں اے اللہ میں حاضر ہوں, میں حاضر ہوں تیرا کوئی شریک نہیں, میں حاضر ہوں. ان الحمد والنعمت لک والملک لا شریک لک, تمام تعریف اور شکر, تمام نعمتیں, تمام بادشاہت تیری ہے, تیرا کوئی شریک نہیں. یہ تو وہ ذکر ہے کہ جو حج کا اصل ذکر ہے. یہ تو ظاہر ہے کہ عربی زبان میں انسان سیکھ لیتا ہے, اس کو اونچی آواز میں پڑھنا چاہیے, اور ساتھ ہی ساتھ یہ ہے کہ اس کا مفہوم سمجھنا چاہیے, صحیح جذبے کے ساتھ پڑھنا چاہیے, اس بات کو ذہن میں رکھتے ہوئے پڑھنا چاہیے کہ خدا نے دعوت دی تھی, خدا نے توفیق دی, خدا نے بلایا, اور میں اس کے بلانے پر اس بات کو دہرا رہا ہوں. اس کے علاوہ جو کچھ بھی آپ نے مانگنا ہے اپنی زبان میں مانگیں, اور اپنے بہترین احساسات اور جذبات کے ساتھ مانگیں. آپ یقین جانیے کہ آپ کی دعا انشاءاللہ قبول ہوگی, اللہ تعالیٰ سننے والا ہے. ایک اور مشورہ ہے, اگر سمجھ میں آئے تو قبول فرمائیے. وہاں جا کے اللہ کا ذکر کریں, اللہ کو یاد کریں, اللہ کی عبادت کریں, اس سے معافی مانگیں. یہ جو بہت زیادہ تقریریں ہوتی ہیں یہ تو آپ اپنے ملک میں بھی سن لیتے ہیں. حج کا موقع تقریریں سننے کا موقع نہیں ہے, حج کا موقع خدا کی عبادت کا موقع ہے. حج کا موقع اصل میں حج کے مقاصد کو پانے کا موقع ہے, اللہ کی راہ میں جہاد کے جذبے کو اپنے اندر پیدا کرنے کا موقع ہے, شیطان کے خلاف جہاد کرنے کا موقع ہے. اس موقع پر انسان مختلف موقعوں پر مختلف حضرات کی تقریریں سننے کے لیے بیٹھ جائے, اس کے نتیجے میں انسان کے ذہن میں ایک انتشار پیدا ہوتا ہے. انسان کو حج میں جا کے زیادہ سے زیادہ اس کی اسپرٹ کو کیپچر کرنا چاہیے, اسپرٹ کو اپنے اندر ایبزارب کرنا چاہیے. اس لیے کہ اصل میں اللہ کا وہ ذکر کہ جو اللہ کے پسندیدہ علاقے میں انسان کرتا ہے, ظاہر ہے کہ اس کی روح اگر اس کے اندر صحیح طرح سے پیدا ہو جائے تو یہی وہ سوغات ہے کہ جو انسان اگر واپس لے کر جائے تو اس میں کوئی شک نہیں ہے کہ اس کے لیے وہ زندگی بھر کے لیے ایک سرمایہ ہے. اور بڑی ہی افسوسناک بات ہوگی کہ اتنے قیمتی موقع پر انسان اس کو استعمال کرے اس مقصد کے لیے کہ جو مقصد وہ اپنے ملک میں واپس آ کے بھی حاصل کر سکتا ہے. مختلف علماء ہیں, ان کی تقاریر آپ سن سکتے ہیں, لیکن حج کا موقع اللہ کو یاد کرنے کا, اللہ کے قریب آنے کا, اس سے معافی مانگنے کا, اس کے مختلف مناسک, مختلف شاعر جو وہاں موجود ہیں ان کے ذریعے سے بہترین جذبات کے اظہار کا موقع ہے. اس کے علاوہ ایک اور چیز کے جو میں آپ کے خدمت میں ایک تجویز کے طور پر پیش کر رہا ہوں, وہ یہ ہے کہ دو موقع ایسے ہوتے ہیں کہ جس میں انسان کچھ تھک سا جاتا ہے, کچھ کنفیوز سا ہو جاتا ہے کہ آخر کیا کروں. یہ بڑی بدنصیبی ہوگی کہ کسی موقع پر آپ حج کر رہے ہوں, مناسک کر رہے ہوں, اور آپ کے اندر ایک بیزاری سی پیدا ہو جائے. اللہ نہ کرے, اس کے لیے دعا کرنی چاہیے کہ ہم ہر وقت جو بھی عمل کر رہے ہوں اس میں انوالوڈ ہوں, پوری توجہ کے ساتھ کریں, پوری دلچسپی کے ساتھ کریں. ایک انسان کے اندر بشاشیت ہونی چاہیے, ایک انرجی کے ساتھ انسان کرے. لیکن میں نے گزارش کی کہ دو موقع ایسے ہوتے ہیں جس میں انسان کو بعض اوقات یہ محسوس ہوتا ہے کہ وقت بہت ہے مگر کہنے کو کچھ نہیں ہے. یہ بڑی بدقسمتی کی بات ہے, یعنی ایسے ہے کہ آپ کہیں کہ میں جہاں آ گیا ہوں اس میں میرے پاس بہت خزانہ ہے, میرے سامنے سونا ہے, چاندی ہے, اشرفیاں ہیں, جو بھی ہے, لیکن میرے پاس کوئی بوری نہیں ہے, میں کیسے ساتھ لے جاؤں. اور انسان بے بسی سے وہ اپنے اس موقع کو دیکھے کہ وہ ضائع ہو رہا ہے. آپ یقین جانیے کہ حج میں بھی اگر انسان کسی ایسی کیفیت میں مبتلا ہو جائے تو اس کا مطلب یہ ہے کہ اس کو ایک بے پناہ خزانے سے لوٹنے کا موقع ملا, لیکن اس نے یہ محسوس کیا کہ میرے پاس جمع کرنے کے لیے کچھ بھی نہیں ہے. ایک موقع ہے جو بار بار آتا ہے, طواف کا موقع. طواف کرنے کا انسان کو بڑا موقع ملتا ہے اللہ کے گھر میں. حج کے موقع پر عمرہ جب انسان کرتا ہے تو عمرے میں ایک طواف ہوتا ہے, اور حج کے موقع پر یعنی حج اکبر کے موقع پر طواف افاضہ ہے. ویسے تو نبی صلی اللہ علیہ وسلم نے उन लोगों को कि जो हज के मौके पर हज करने के बाद मक्का मुकरमा में कुछ और देर के लिए रहते हैं और उसके बाद फिर वो छोड़ के जाते हैं, तो आखिरी जो अमल तजवीज़ फरमाया, पसंदीदा अमल, वो तवाफ़ विदा भी है, यानी आखिरी तवाफ़ करके जाएं। और इस दौरान में बहुत तवाफ़ करने के इंसान को मौके मिलते हैं, बाज़ औक़ात तवाफ़ में इंसान को बहुत ज़्यादा हुजूम मिलता है, तो तवाफ़ यानी वो 7 चक्कर वो बहुत तवालत इख्तियार कर जाते हैं। बाज़ औक़ात इंसान कम हुजूम में होता है, ऐसे औक़ात होते हैं जिसमें इत्तेफ़ाक़ की से उसको महसूस होता है कि रश कम है, तो उसका तवाफ़ जल्दी भी ख़त्म हो जाता है। लेकिन तवाफ़ के दौरान इंसान क्या करे? इंसान बाज़ औक़ात अल्लाह का ज़िक्र करता है, बाज़ औक़ात माफ़ी मांगता है अपनों के लिए, रिश्तेदारों के लिए, लेकिन फिर ये होता है कि उसकी तवज्जो बट जाती है, आसपास लोग ऊंची ऊंची आवाज़ में पढ़ रहे होते हैं, तो इंसान ये महसूस करता है कि वो कुछ गुमसा हो गया है, खोसा गया है। मैं ये गुजारिश करता हूँ, इसमें एक और मसला भी होता है कि 7 चक्कर लगाने होते हैं, इंसान बाज़ औक़ात भूल जाता है कि ये 5वां था कि 6ठा था, 4था था कि 5वां था। तो इन दोनों मसाइल को सामने रखते हुए एक अच्छा तरीका ये हो सकता है कि आप ये सोच के जाएं कि मुझे तवाफ़ के 7 चक्करों में हर चक्कर में एक ख़ास मौजू से मुतालिक दुआ करनी है। अल्लाह को याद तो करना है, तलबिया भी पढ़ते हैं, तकबीर और तहलील भी होती है, लेकिन साथ हम दुआएं भी करते हैं। तो अगर हम हर चक्कर का एक मौजू तय कर लें तो उसका फ़ायदा ये होगा कि आप उस चक्कर में उस मौजू पर फोकस करके दुआ करेंगे, और जब वो चक्कर ख़त्म हो जाएगा और आपके जहन में ये तय होगा कि मैं अब दूसरे चक्कर में एक दूसरे मौजू के लिए दुआ करूँगा, दूसरे मकसद के लिए उनवान के तहत दुआ करूँगा, तो आपको ये भी याद रहेगा कि आपका चक्कर कौन सा है और आप दुआ करने में ज़्यादा फोकस भी होंगे। यानी मिसाल के तौर पर इंसान ये कहे कि मैं पहले चक्कर में ख़ुद अपनी ज़ात के लिए अल्लाह से मग़फ़रत मांगूँगा, दुनिया में कामयाबी, आख़रत की कामयाबी के लिए दुआ करूँगा, जो अपनी कमज़ोरियों पर काबू पाने के लिए दुआ करूँगा, दूसरे में मिसाल के तौर पर वालदैन, तीसरे में बीवी बच्चों के लिए, चौथों में रिश्तेदारों के लिए, पाँचवें में दोस्तों के लिए, अपने मुल्क के लिए, कोई प्रोजेक्ट है उसके लिए, दीन के लिए जो खिदमत कर रहा है उसके लिए। सो यू नो, इंसान अगर इस तरह से तय करके जाए तो उसका बड़ा फ़ायदा ये होता है कि इंसान बिल्कुल फोकस्ड होता है और वो अल्लाह को याद भी करता है, उससे भरपूर तरीके से मांगता भी है, और साथ ही साथ ये है कि उसको अपने चक्कर भी याद होते हैं। यही मसला पेश आता है मैदान अरफात में। नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में तो ये आता है कि आपने जोहर और असर की नमाज़ पढ़ने के बाद से लेकर ग़ुरूब आफ्ताब तक जबल रहमत पर खड़े होकर अल्लाह के हुजूर में दुआ की और मुस्तकिल करते रहे। हमारे जैसे आम लोग ऐसा नहीं कर सकते। आप ये देखेंगे वहाँ के लोग जाते हैं, थोड़ी देर के लिए दुआ करते हैं, उसके बाद घूमना फिरना शुरू कर देते हैं, आपस में बातें शुरू कर देते हैं, कुछ लोग तकरीरें सुनना शुरू कर देते हैं, कुछ लोग सो भी जाते हैं। बड़ी बदनसीबी की बात है, मैदान अरफात में, यौमुल अरफा में इंसान जाए और यूँ 15-20 मिनट के लिए दुआ करने के बाद वो अपने आप को किसी और चीज़ में मुब्तला कर दे। इसके लिए भी ज़हनी तौर पर तैयारी की ज़रूरत है। एक इम्कान ये है कि इंसान ज़ाहिर है कि मुस्तकिल दुआ एक तवील अरसे पर मुहित, तवील वक्त पर मुहित नहीं कर सकता, इसलिए इसका एक तरीक़ा ये हो सकता है, अगर ये बात दिल को लगे, कि जैसे तवाफ़ में ऐसे ही मैदान अरफात में इंसान अपने आप को एक तो अलग कर ले, इसलिए कि जब लोगों के साथ उनके हुजूम में होते हैं तो फिर आप अपने आप को बातचीत से हटा नहीं सकते। लोग रिश्तेदार हैं, दूसरे लोग साथ हैं, उनको ज़रा करीब रख के लेकिन अपने लिए एक अलग से गोशा तलाश करें और अपने लिए दुआओं के मुख्तलिफ मौजूआत तय कर लें, और जितनी देर तक आप एक दुआ कर सकते हैं वो करें, और उसके साथ अपने लिए अपने साथ कुछ मशरूबात ले जाएं, ताकि एक दुआ का सेशन आपका ख़त्म हो तो आप कुछ ताज़ा दम होने के लिए रेस्ट करें, कुछ मशरूबात पिएं, उसके बाद दोबारा आप अपनी उस दुआ का, अल्लाह की तरफ मुतवज्जे होने का आगाज़ करें। अगर आप इस तरह से अपने आप को बार बार रिफ़्रेश करते रहे तो आप यकीन जानिए कि इसके नतीजे में आपकी मैदान अरफात में खुदा ताला की तरफ मुतवज्जे होकर उसके ज़िक्र करने, उससे दुआ करने का जो अमल है वो आपके एक ऑर्डनरी एफर्ट के मुकाबले में कहीं ज़्यादा बढ़ जाएगा और आप बहुत सी मुख्तलिफ दुआएं करके वापस लौटेंगे। और ख़ास तौर पर जबकि बहुत से लोगों ने इसका तकाजा भी किया होता है, अगर इंसान ज़हनी तौर पर तैयारी करके जाए तो ये चीज़ भी वो है कि जो इंसान के लिए बहुत मुफीद होती है। मैंने आपके सामने आज दो चीज़ें बयान की, एक ये कि हमारा हज हमें तब्दील क्यों नहीं करता और दूसरा ये कि हज के लिए जब हम जाते हैं तो क्या वो चीज़ें हैं कि जिनको अगर हम पेश नज़र रखें तो हम बाज़ ज़हमतों से बच सकते हैं और बाज़ हज के फ़वाद जो आम तरीक़े पर हासिल नहीं हो पाते उनको बेहतर तरीके से हासिल कर सकते हैं। अल्लाह ताला हम सबको तौफीक दे कि हम हज और उम्रा बेहतरीन अंदाज़ में अदा करें। अकूल कौली हाज़ा वस्तग़फिरुल्लाह।
डॉक्टर साहब, ये फरमाइएगा कि कुछ लोग ख़ास तौर से जब गए हुए होते हैं और वो मदीना जाते हैं तो वहाँ पे कुछ महफिल समा और इस तरह की चीज़ों का इनेकाद कर लिया जाता है और वहाँ बैठ के, इसके बारे में आपकी क्या?
देखिए, मस्जिद मदीना मुनव्वरा में तो ज़ाहिर है कि जो असल हाज़िरी है वो तो मस्जिद नबी की हाज़िरी है। मस्जिद नबी में इंसान जाता है, नमाज़ की सआदत हासिल करता है। ये वो मकाम है कि जहाँ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने बरस हा बरस नमाज़ें पढ़ी, अल्लाह की इबादत की, वहीं आपका रोज़ा मुबारक है और वहीं साथ में बहुत से सहाबा कराम के कब्रें हैं। तो ज़ाहिर है कि इंसान के ऊपर वो कैफियत तारी होती है कि जिसमें वो महसूस करता है कि वो उस शहर में आया है कि जो पैगंबर का शहर है। तो असल चीज़, असल सआदत तो ये है। उसमें ज़ाहिर है कि हम ज़्यादा से ज़्यादा दुरूद पढ़ते हैं, आपके लिए दुआ करते हैं, दर्जात के बुलंदी के लिए दुआ करते हैं। इसमें ज़ाहिर है कि मस्जिद नबी में जब आप जाते हैं तो आप ये महसूस करते हैं कि वहाँ के एडमिनिस्ट्रेशन ने इस बात का एहतमाम किया हुआ है कि नमाज के बाद मुख्तलिफ हिस्सों में मस्जिद के मुख्तलिफ उलमा हैं कि जो अपनी अपनी गुफ्तगुएँ कर रहे हैं। बाज़ उलमा अरबी में कर रहे हैं, बाज़ अरबी के अलावा दूसरी ज़बानों में भी करते हैं, उर्दू में भी करने वाले होते हैं। तो ज़ाहिर है कि ये वो मौका है कि जिसमें आप ज़्यादा से ज़्यादा कुछ अगर सीखना चाहें तो सीखें। गिर्दो पेश में बहुत सी ऐसी जिसको ज़्यारतें कहते हैं वो भी हैं, ज़ाहिर है कि उहद का मैदान करीब है और भी बहुत सारी जगह हैं। लेकिन अगर कुछ लोग वहाँ जाके कुछ अपने आप को फोकस करने के लिए या अल्लाह के ज़िक्र को बेहतर तरीके से अपने अंदर महसूस करने के लिए कोई ऐसा भी अहतमाम करते हैं कि जिसमें मिसाल के तौर पर नात पढ़ी जा रही है या हंद पढ़ी जा रही है, तो उस पर कोई एतराज़ नहीं हो सकता बशर्ते कि ज़ाहिर के किसी कानून के ख़िलाफ़ वर्जी ना हो, अल्फाज नात के हमद के ठीक हों, उसमें कोई गैर अखलाकी चीज़ ना हो। मगर ये वहाँ की असल एक्टिविटी नहीं होनी चाहिए। ज़ाहिर है कि किसी मौके पर किसी का कोई जी चाह रहा है, हर शख्स का टेस्ट मुख्तलिफ होता है, अल्लाह को याद करने का, पैगंबर सल्लल्लाहु अलैहि वसल्लम को खिराजे अकीदत पेश करने का, आपके लिए दुआ करने के मुख्तलिफ असालीब तरीक़े हैं। तो उनमें से कोई तरीक़ा भी कि जो जायज़ हदूद के अंदर है, ना उसमें कोई शिर्क हो ना कोई कोई बिदत हो, तो ज़ाहिर है कि ये तो इसका तो इख्तियार मिलना चाहिए, ये फ्लेक्सिबिलिटी होनी चाहिए। लेकिन ये कि कोई महफिल समा वहाँ की असल एक्टिविटी बन जाए, ये ज़ाहिर है कि मस्जिद नबी का जो अपना एक माहौल है, उस शहर का जो एक मिजाज है, वो फिर उससे मुताबिकत नहीं रखेगा। तो उसमें बेहतर ये है कि हम जो सब मुसलमान वहाँ मौजूद हैं जो कर रहे हैं, हम भी उसी में शामिल होकर मुसलमानों के इत्तेहाद का हिस्सा बनकर हम अल्लाह को याद करें, अल्लाह के पैगंबर के लिए दुरूद सलाम पढ़ें।
एक्चुअली एक दिलचस्प सवाल ये है कि वहाँ पर जाके लोग शॉपिंग वगैरह करते हैं और चीज़ें खरीदते हैं अपने लोगों के लिए, उसमें बहुत सा वक्त भी सर्व करते हैं, तो ये जब आप अल्लाह की इबादत के लिए गए हैं उस जगह पर, तो वहाँ जाकर इस तरह की चीज़ों में अपने वक्त को सर्व करना कैसा है?
देखिए, मैं गुजारिश करूं कि अल्लाह ताला ने कुरान मजीद में ख़ुद इस बात की इजाज़त दी है کہ اگر انسان وہاں حج یا حج کرنے کے لیے جاتا ہے، عمرہ کرنے کے لیے جاتا ہے اور کچھ کمانے بھی لگتا ہے، کچھ تجارت بھی کرتا ہے، تو اس سے روکا نہیں جا سکتا۔ ظاہر ہے کہ آج کل تو اس کا امکان نہیں ہے، اس لیے کہ سعودی حکومت کے اپنے قوانین ہیں، لیکن میں سمجھانے کے لیے کہہ رہا ہوں کہ قرآن مجید نے یہ فرمایا کہ اس میں کوئی حرج نہیں، بشرطے کہ انسان کے وہاں جانے کا اصل مقصد یہ نہ ہو۔ یہ بالکل ممکن ہے کہ آپ وہاں جا رہے ہیں اور جانے کے بعد آپ محسوس کرتے ہیں کہ کچھ چیزیں خرید لی جائیں، کوئی حرج نہیں۔ بعض اوقات ایسا ہوتا ہے، انسان انسان ہے، انسان سارا وقت عبادت نہیں کر سکتا، اس کو اس کی ضرورت پیش آتی ہے کہ وہ کہیں ادھر ادھر گھومے پھرے اور کچھ چیزیں لے لے۔ اس میں توازن ہونا چاہیے۔ آپ حج کرنے گئے ہیں، آپ عمرہ کرنے گئے ہیں، آپ کا اصل مقصد اللہ کو یاد کرنا ہے، اللہ کے گھر کی زیارت ہے، اس ماحول سے فائدہ اٹھانا ہے، اپنے اندر صحیح کیفیات جذبات پیدا کرنے ہیں اور واپس لوٹ کر اپنے آپ کو پھر اس کے رنگ میں رنگنا ہے۔ اس اصل مقصد کو حاصل کرتے ہوئے اگر کوئی شاپنگ ہو جائے تو اس میں تو کوئی حرج نہیں ہے، لیکن اگر شاپنگ انسان کی ایکٹیویٹی کا غالب حصہ بن جائے اور یہ باقی چیزیں جو ہیں وہ ضمنی بن جائیں تو ظاہر ہے کہ یہ بڑی ہی افسوسناک چیز ہوگی۔
حضور صلی اللہ علیہ وسلم کے روزہ پر جا کر کچھ لوگ کچھ اس طرح کے کام کرتے ہیں کہ جو شاید اس طرح سے مناسب نہیں ہوتے، کیا وہ جا کے وہاں پہ اس طرح کے کام کرنا، جیسے مثال کے طور پر کچھ لوگ کوشش کرتے ہیں کہ وہاں نماز پڑھیں، کچھ جالی جو ہے ان کے روزے کی اس کو پکڑ کے کچھ دعائیں کرتے ہیں، روتے ہیں، کہ اس طرح کی جو چیزیں ہیں کیا یہ ٹھیک ہیں؟
دیکھیں، بات یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کے ساتھ جو آپ کے امتیوں کے جذبات ہیں، احساسات ہیں، ظاہر ہے کہ والہانہ ہیں اور اس کے اظہار کے مختلف طریقے ہیں۔ اگر ان طریقوں میں کوئی ایسی چیز نہیں ہے کہ جس کو کہ شرک قرار دیا جا سکے، تو ظاہر ہے کہ ہر آدمی کے اپنے ٹیسٹ کے مطابق اس کے اظہار سے عام طور پر روکنا نہیں چاہیے۔ حضور کی اپنی زندگی میں بھی یہ بات سمجھ میں سامنے آتی ہے کہ مختلف لوگ مختلف طریقے اختیار کیا کرتے تھے، الا یہ کہ کوئی چیز آپ نے محسوس کی کہ یہ شرک کی طرف لے جا رہی ہے، آپ نے لوگوں کو روکا نہیں۔ لیکن آج کل صورتحال یہ ہے کہ اللہ کے گھر میں اور مسجد نبی میں جن لوگوں کی کے ہاتھ میں ایڈمنسٹریشن ہے، وہ لوگ اس معاملے میں بہت زیادہ سخت ہیں اور وہ لوگوں کو جالی کو ہاتھ لگانے یا اس کو چومنے سے روکتے ہیں۔ تو ظاہر ہے کہ اگر وہ اس طرح کا معاملہ ہوا ہے تو ایک اور دین کا اصول یہ ہے کہ آپ کو بہرحال جس ملک میں آپ رہتے ہیں اس کے قوانین کی پابندی کرنی ہے۔ تو میں گزارش یہ کر رہا ہوں کہ شرک سے تو ہر حال میں اجتناب کرنا ہے۔ شرک کیا ہے؟ کہ آپ اللہ کے علاوہ کسی اور کے آگے جھکیں، اللہ کے علاوہ کسی اور سے مانگیں، اللہ کے علاوہ کسی اور سے کوئی توقع رکھیں اور اس کا اظہار کریں۔ لیکن شرک کے علاوہ محبت کے اظہار کے مختلف طریقے ہو سکتے ہیں، اور اگر کسی کو ان طریقوں میں سے جالی کو پکڑ کے یا اس کو چوم کے کوئی تسلی ہوتی ہے تو اس سے روکا تو نہیں جا سکتا، سوائے اس کے کہ آج کل کے دور میں جو وہاں لوگ موجود ہیں، شرطے موجود ہیں، وہ آپ کو روکیں گے، اور اگر وہ آپ کو روکتے ہیں تو پھر آپ کو رک جانا چاہیے۔ ورنہ یہ ٹیسٹ کی بات ہے اور اس میں انسان کے ٹیسٹ کی جو تنوع ہے، ڈائیورسٹی ہے، وہ خدا تعالیٰ کی پیدا کی ہوئی ہے۔ یقیناً ہمیں اپنے آپ کو ایسے طریقوں تک محدود رکھنا چاہیے کہ جو انسان کی طبیعت مزاج میں زیادہ بہتر محسوس ہوتے ہیں۔
خان صاحب، یہ بتائیے گا کہ ایک بڑا مسئلہ یہ ہے کہ جب شیطان کو کنکریاں مارنے کا وقت آتا ہے تو اس وقت بہت عجیب عجیب چیزیں دیکھنے کو ملتی ہیں، یعنی بعض لوگ بہت جذباتی ہو جاتے ہیں، جوتے اٹھا کے مارنے لگتے ہیں۔ کچھ لوگوں کو یہ بتایا گیا ہے کہ کنکری جو ہے وہ اس طرح کی ہونی چاہیے، اس کا سائز یہ ہونا چاہیے، اس طرح کی لیں اس کو، یعنی اس کی نوک ہو تو اس کو ٹھیک کر، تو یہ اس میں صحیح طریقہ کیا ہے، کیا کرنا چاہیے؟
دیکھیے، میں پہلے بھی یہی بات واضح کرنے کی کوشش کر رہا تھا کہ حج میں جتنے بھی اعمال ہیں، یقیناً ان سب کا ایک ظاہر ہے کہ جس کو کہ سنت میں بیان کر دیا گیا ہے، لیکن اس ظاہر کا جو مقصد ہے وہ ہے کہ جس کو کہ آپ کو اختیار کرنا ہے. باقی یہ تفصیلات کے جو جن میں سے بعض چیزوں کی طرف آپ نے اشارہ کیا کہ پتھر کو اس انداز میں پکڑنا ہے اور اس کو ایسے مارنا ہے، یہ کہیں نہیں بتایا گیا. یہ زیادہ سے زیادہ آپ کہہ سکتے ہیں کہ بعض علماء کی رائے ہے. وہ رائے بھی اس بنیاد پر ہے کہ وہ یہ سمجھتے ہیں کہ اگر ایسا ہو تو کیا ہی اچھا ہو، لیکن حقیقت یہ ہے کہ حج کے مختلف مناسک میں جو اعمال آپ کرتے ہیں ان میں اصل چیز یہ ہے کہ آپ کو جو طریقہ بتا دیا گیا ہے بس اس کو موٹا موٹا اختیار کرنا ہے اور اس کے اصل مقصد کو حاصل کرنا ہے اور پانا ہے. حد یہ ہے کہ حجۃ الوداع کے موقع پر نبی اکرم صلی اللہ علیہ وسلم سے لوگوں نے منیٰ میں سوال کرنے شروع کر دیے کہ میں نے تو رمی سے پہلے قربانی دے دی، کسی نے کہا کہ میں نے تو اصل میں قربانی دینے سے پہلے میں نے حلق کروا لیا. ہر موقع پر آپ نے جواب دیا لا باس، کوئی مسئلہ نہیں، کوئی مسئلہ نہیں. یعنی مطلب یہ ہے کہ جو ہو گیا سو ہو گیا، اگر جو طریقہ بتایا گیا تھا، جو ترتیب بتائی گئی تھی اس کو اختیار کرتے تو بہت اچھی بات ہے، لیکن اگر ایسا نہیں ہوا تو اس سے کوئی غضب نہیں ہوا. اصل چیز وہ روح اور مقصد ہے کہ جس کو حاصل کرنا ہے. یہ بات کہ آپ نے پتھر کتنے سائز کا لیا اور اس کو کون سی انگلیوں میں پکڑ کر پھینکا، اس کا کوئی تعلق حج کی اصل حقیقت سے نہ ظاہر سے ہے نہ باطن سے. المورد حج ٹریننگ ورکشاپ میں آپ سب کی شمولیت پر میں شکر گزار ہوں. اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم جو کچھ سیکھا ہے اس پر عمل کرنے کی توفیق پائیں. اقول قولی ھذا واستغفر اللہ لی ولکم.